रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तर्सम्वादमा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। 2072 वैशाख 12 गतेको भूकम्पले क्षतिग्रस्त भौतिक संरचना तथा महत्वपूर्ण ऐतिहासिक र पुरातात्विक भवनहरूको पुननिर्माण क्रमशः सम्पन्न हुँदै आएका छन्। केही समय अघि मात्रै रानी पोखरीको पुननिर्माण सम्पन्न भइसकेको थियो। त्यहाँ उत्साह र उमङ्ग पनि थपिएको थियो भने धरहराको निर्माण पनि जारी छ। र यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय रहेको सिंहदरबारको पूर्व उत्तर र दक्षिणी भागको प्रबलीकरण पनि सम्पन्न भएको छ। आज त्यसको समुद्घाटन हुने कार्यक्रम समेत रहेको छ। र भूकम्पपछिको पुननिर्माणको क्रम र त्यसका उपलब्धिहरूका बारेमा आज हामी छलफल गर्छौं। हामीसँग हुनुहुन्छ प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ग्यावाली। यतिखेर उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। ग्यावाली सर,
हजुर,
यहाँलाई रेडियो नेपालमा हार्दिक स्वागत छ।
धन्यवाद।
एकपछि अर्को एकदमै महत्वपूर्ण ऐतिहासिक भवन, पुरातात्विक भवनहरूको पुननिर्माण वा प्रबलीकरण सम्पन्न हुँदै आएका छन्। आज सिंहदरबारको पनि त्यहाँ सम्मान्य प्रधानमन्त्रीज्यू आउनुहुन्छ र कार्यक्रम हुन्छ भन्ने समाचारहरू छन्। आज कार्यक्रम चाहिँ के छ?
आज यो विशेष गरेर हाम्रो नेपालको प्रमुख प्रशासकीय भवन सिंहदरबार, जहाँ प्रधानमन्त्री परिषदको कार्यालय रहेको छ, विगतमा रहेको थियो, त्यसलाई आज चाहिँ काम सम्पन्न गरिकन यसको उत्तर पूर्वी र दक्षिण भाग जहाँ प्रधानमन्त्री कार्यालय रहेको थियो त्यो सम्पन्न हुँदैछ, भइसकेको अवस्था छ। र आज त्यहाँ चाहिँ प्रधानमन्त्री कार्यालय सर्ने, त्यसको उद्घाटन पनि हुने कार्यक्रम रहेको छ। र सोही सिंहदरबार भवन परिसरभित्रबाट आज प्रधानमन्त्रीज्यूले सरकारको 3 वर्षको कार्यक्रमको खाका र त्यसको प्रगतिको अवस्था समीक्षा पेश भेटघाटको कार्यक्रम पनि राख्नु भएको छ। आज चाहिँ त्यसरी यो प्रधानकारले सर्दैछ।
हजुर, यो निर्माणका क्रममा धेरै कुराहरू उठेका थिए, सहज असहज, गर्न सकिने नसकिने, नेपालीहरूले गर्न सक्ने नसक्ने, अथवा यो भत्काउने कि अर्को निर्माण गर्ने, धेरै कुराहरूका बीच बडो शालीनतापूर्वक काम सम्पन्न भयो। प्रमुख कार्यकारी अधिकृतका हिसाबले फर्केर हेरौँ न यी निर्माणका, यो प्रबलीकरणका दिनहरू।
यो वास्तवमा जटिलताका बीचबाट हाम्रो यो प्रबलीकरणको काम चाहिँ सम्पन्न गरेका छौँ। विगतमा सिंहदरबार सम्पूर्णमा भत्काउनु पर्छ कि भन्ने पनि प्राविधिकहरूको रिपोर्ट आएको थियो। यसलाई चाहिँ प्रबलीकरण गर्न सकिँदैन कि यो पुरानो ऐतिहासिक यो सम्पदा त्यसलाई चाहिँ बचाउन सकिँदैन होला भन्ने चाहिँ कोणबाट पनि कुराहरू भएको थियो। तर हामीले यसमा यसको अध्ययन अनुसन्धान गरायौँ, एउटा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूबाट, र चाहिँ हामीले निष्कर्ष निकाल्यौँ कि यसलाई संरक्षण गर्न सम्भव छ र हामीलाई चाहिँ भूकम्प प्रतिरोधी संरचना बनाउन सम्भव छ भन्ने निष्कर्ष पनि निकाल्यौँ। र आज जुन संरचना बनेको छ, चाहे त्यो उत्तर पूर्व र दक्षिणको भाग थियो भनेको, विगतमा सिंहदरबार चाहिँ त्यो जलेर नष्ट भएको थियो विगतमा 2030 सालमा, त्यो नष्ट भएको ठाउँमा पछि कन्क्रिट साइडको चाहिँ संरचनाहरू बनेको थियो, त्यसलाई केही क्षति पुगेको थियो, त्यसलाई चाहिँ थप चाहिँ मजबुत बनाएर चाहिँ त्यसको स्टिल ज्याकेटिङहरू, त्यस्तै गरेर चाहिँ हाम्रो सियर वालहरू लगायतका चाहिँ विभिन्न चाहिँ त्यसको प्रविधिहरू एङ्करिङ गरेर त्यसलाई चाहिँ संरक्षण गरिएको छ। र त्यो चाहिँ अहिले अब भूकम्प प्रतिरोधी महत्त्वपूर्ण संरचनाको रूपमा चाहिँ आएको छ। त्यसको साथसाथै पश्चिमी भागमा यो चन्द्रशमशेरकै पालामा बनेको भवन थियो, त्यो भवन चाहिँ चुना तुर्की त्यस्तै गरेर चाहिँ ढुनमा के अरे इँटा अनि काठहरूको प्रयोग गरेर वा फलामको प्रयोग गरेर बनेको थियो। अहिले हामीले त्यसलाई पुरानै निर्माण सामग्रीहरूका साथमा निर्माण भइराखेको छ र त्यसमा स्टिल चाहिँ ज्याकेटिङ गरेर हामीले त्यसलाई चाहिँ मजबुत बनाएका छौँ। र त्यो भूकम्प सम्पूर्ण रूपमा भूकम्प प्रतिरोधी संरचना नयाँ गरेको बिल्डिङ सहको चाहिँ स्ट्रक्चर सेफ्टी चाहिँ हामीले चाहिँ लिएर आएका छौँ। र पुरानो चाहिँ ऐतिहासिक कलाकृतिलाई एकदम बेजोड कलाकृति छ त्यहाँ, त्यसलाई चाहिँ हामीले संरक्षण गर्ने काम पनि गरेका छौँ एकसाथ। र यसले चाहिँ वास्तवमा हामीले चाहिँ एउटा प्रविधिको विकास पनि भएको छ, हाम्रो रेट्रोफिटिङको प्रविधिको विकास पनि भएको छ। सिमद्वारा निर्माण मात्रै भइरहेका छैन, हाम्रो चाहिँ त्यसको साथसाथै हाम्रो आपसमा आत्मविश्वास पनि चाहिँ हाम्रो यो प्राविधिकहरूको बिचमा, इन्जिनियरिङ कमिटीको बिचमा, संस्कृतिविदहरूको बिचमा एउटा आत्मविश्वास पनि जागेको स्थिति छ कि हामी सक्छौँ पुराना चाहिँ संरचनाहरूलाई चाहिँ हामी नभत्काइकन पनि त्यसलाई चाहिँ संरक्षण गर्न सक्छौँ भन्ने एउटा आत्मविश्वास पनि जागेको छ। यो धेरै महत्वपूर्ण हिस्साको उपलब्धि हो भन्ने म ठान्दछु।
जस्तो प्रविधि र सांस्कृतिक कलाको संयोजन जस्तो देखिन्छ, त्यो सांस्कृतिक हिसाबले त्यसको स्वरूपहरू, आकृतिहरू, बुट्टाहरू, चिन्हहरू, त्यो त्यसको स्वरूपमा पनि एउटा सांस्कृतिक कला पनि छ। र त्यसको भर्खर भन्नुभयो भूकम्प प्रतिरोधी बनाइसकेका छौँ भन्नुभएपछि त्यो प्रविधि छ। प्रविधि र कलाको संगम निर्माणको निम्ति चाहिँ अनुभवहरू कस्तो रहेछ? यो अनुभव त अरू भवन, अरू देवालय, शिवालय, मठ मन्दिरहरूलाई पनि काम लाग्न सक्छ, अरू पुरातात्विक भवनहरूलाई पनि काम लाग्न सक्छ।
हो यसमा यो वास्तवमा एउटा धेरै महत्वपूर्ण तीनवटा चाहिँ महत्वपूर्ण कम्पोनेन्टहरूलाई चाहिँ कुराहरूलाई चाहिँ हामीले त्यहाँ चाहिँ एक आपसमा चाहिँ त्यसलाई चाहिँ सामञ्जस्यता गरेर यसको निर्माणको पुनर्को काम सम्पन्न गरेका छौँ। एउटा त अघि मैले बताएँ यसको फेरि भत्किनु हुँदैन, यसलाई चाहिँ स्ट्रक्चर हिसाबले सेफ्टी हुनपर्छ, फेरि कोही चाहिँ हाम्रो चाहिँ कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउनु हुँदैन, पछाडि कुनै पनि स्केलको भूकम्प आउँदाखेरि यो चाहिँ भत्किनु हुँदैन, यसलाई चाहिँ संरक्षण गर्नुपर्छ। एउटा त्यो पक्षबाट स्ट्रक्चर इन्जिनियरिङको पक्षबाट हामीले यसलाई मजबुत बनाउन सफल भएका छौँ। दोस्रो यसको कलाकृति र ऐतिहासिकताको जुन खालको भुत्ताहरू छ, यसको कलाकृतिहरू छ, यसको त्यसलाई चाहिँ जस्ताको त्यस्तै संरक्षण गर्न सफल भएका छौँ, त्यो अर्को उपलब्धि छ र संसदले त्यसलाई चाहिँ हामीले ध्यान दिएका छौँ। तेस्रो कुरा भनेको यसको जुन वर्किङ इन्भाइरोमेन्ट छ, प्रधानमन्त्री कार्यालयलाई चाहिने जुन स्पेस छ, जुन स्थानहरू चाहिन्छ, हाम्रा जति चाहिँ कोठाहरू चाहिन्छ, बैठक कक्षहरू चाहिन्छ वा चाहिँ कार्यकक्षहरू चाहिन्छ, यी सबै कुराहरूलाई चाहिँ व्यवस्थापन गर्न सक्ने गरिकन आन्तरिक स्पेसको एरेन्जमेन्ट पनि गरेका छौँ। यो हामी संरक्षण गरेर एउटा चाहिँ संरचना देखाउने गरेर राखेका मात्रै छैनौँ, यो चाहिँ आधुनिक प्रविधि युक्त संरचना छ त्यहाँभित्र र त्यो सेवा सुविधा उपलब्ध गरा हुने स्थिति भएको छ। अहिले त्यहाँ विगतमा आगलागीबाट चाहिँ यो चाहिँ जलेको सिंहदरबार अब कुनै पनि अवस्थामा आगलागी हुन सक्दैन, त्यसको लागि हुने स्थिति हुनासाथ त्यहाँ चाहिँ अटोमेटिक सिस्टमबाट त्यसलाई कन्ट्रोल गर्ने त्यसको चाहिँ त्यो फायर फाइटिङ सिस्टमहरू चाहिँ हाम्रो त्यहाँ जडान भएको छ। त्यही कुरा भयो भने सेन्ट्रल लेभलबाट चाहिँ साउन्ड सिस्टम छ जसले चाहिँ सम्पूर्ण चाहिँ भवनभरिमा एकसाथ एउटै ढङ्गले सन्देश प्रवाह गर्न सकिने स्थिति छ। त्यस्तै गरेर चाहिँ त्यहाँ चाहिँ आधुनिक सूचना प्रविधिहरूको भरपूर प्रयोग गरिएको अवस्था छ, त्यहाँ वाइफाई इन्टरनेट लगायतका कुराहरू चाहिँ त्यहाँनिर छन्। सँगसँगै सामान्य प्रधानमन्त्रीज्यूले बायोलेट्रल मिटिङहरू गर्नुपर्ने, राष्ट्राध्यक्षहरूसँग सरकार प्रमुखहरूसँग पहिला बैठक गर्नु पर्यो भने होटेलहरूमा गर्नुपर्ने अवस्थाहरू चाहिँ हामीलाई थियो। अब हामीसँग त्यहाँ चाहिँ राष्ट्र प्रमुखहरू, सरकार प्रमुखहरू बाहिरबाट आउनुभएको विशेष अतिथिहरूसँग बसेर चाहिँ छलफल गर्ने अनि चाहिँ बैठक गर्ने खालको कक्षहरू निर्माण भएको अवस्था छ। त्यस्तै गरी प्रधानमन्त्रीज्यूले राष्ट्रवासीको नाममा, देशवासीको नाममा सम्बोधन गर्नुपर्दाखेरि त्यसलाई चाहिँ सम्बोधन गर्न सकिने एउटा चाहिँ सिस्टम सहितको हाम्रो चाहिँ भवनहरूको त्यसको संरचनाहरूको हामीले चाहिँ बनाएका अवस्था छौँ। त्यसले विभिन्न चाहिँ हाम्रो प्रदेश सरकारहरू वा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा समेत पनि भिडियो कन्फरेन्सिङ गर्न सकिने खालका सुविधाहरू चाहिँ त्यहाँनिर व्यवस्था मिलाइएको छ। यसरी चाहिँ त्यहाँ चाहिँ अरू मुख्य सचिव सचिव लगायतको जति पनि प्रधानमन्त्री कार्यालयको संरचनाहरू छ त्यो सबैलाई चाहिने गरिकन पर्याप्त रूपमा चाहिँ स्पेस चाहिँ एभाइलेबल हुने गरेर चाहिँ व्यवस्था गरिएको स्थिति छ। पानीको व्यवस्थापन लगायत अरू सम्पूर्ण कुराहरू जुन चाहिन्छ, गार्डेनिङहरू, लाइटिङ सिस्टमहरू आन्तरिक रूपमा यो सम्पूर्ण रूपमा चाहिँ अत्यन्त व्यवस्थित हिसाबले चाहिँ गरेको स्थिति छ र यसले संसारको कुनै पनि चाहिँ आधुनिक हिसाबले चाहिँ जुन चाहिँ प्रधानमन्त्री कार्यालयहरूको चाहिँ सेवा सुविधा र त्यसको चाहिँ त्यो कार्यकक्षहरूको त्यो कार्य इन्भाइरोमेन्ट भनौँ एउटा वातावरण त्यो तहमा चाहिँ सिर्जना गरिएको छ जसले हाम्रो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय जसले मुलुकको सम्पूर्ण चाहिँ राज्य संरक्षणको चाहिँ नेतृत्व गर्ने गर्छ त्यसको चाहिँ एउटा वर्किङ इन्भाइरोमेन्ट अत्यन्त महत्वपूर्ण राम्रोसँग हुने स्थिति पनि बनाएको छ। यो मलाई लाग्छ आफैमा चाहिँ महत्वपूर्ण हुनेछ।
यो यहाँले भन्नुभएको कुरा सुनिरहँदाखेरि एक प्रकारको आनन्द लाग्ने गरी पनि भन्नुभयो, मुख्य प्रशासनिक केन्द्र प्रधानमन्त्रीको कार्यालयको यो खालको आधुनिक संरचना 21 शताब्दी सुहाउँदो भन्छन् नि त्यो खालको, अब त्यो भवन र त्यहाँको सुविधासँगै सम्पूर्ण सिंहदरबार परिसरको अन्य निर्माणहरूको क्रम चाहिँ के छ?
अब हाम्रो पश्चिमतर्फको भागको मैले बताएँ त्यसको संरचना निर्माण भइरहेका छ र हामीले यही असार मसान्तभित्रमा त्यसलाई सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएका छौँ। चाहिँ त्यस्तो हुँदाखेरि हाम्रो त्यो त्यहाँ चाहिँ हाम्रो स्टेट हल चाहिँ थप बन्ने स्थिति बन्नेछ, जहाँनिर हाम्रो चाहिँ राष्ट्राध्यक्षहरूसँगको बायोलेट्रल मिटिङहरू गर्ने कुरा पनि हामी गर्न सक्ने अवस्था बन्नेछ। त्यहाँनिर थप अर्को संरचनाहरू हुनेछ, त्यो चाहिँ असार मिसनभित्र सम्पन्न गर्नेछौँ। त्यहाँ बेलायती बैठक छ, स्टेट हल छ, जुन अत्यन्त बेजोड कलाकृति यो बेलायतको चाहिँ राजदरबारमा भएसरको कलाकृतिहरू त्यहाँभित्र छ, त्यसलाई हामी जस्ताको जस्तै संरक्षण गरिराखेका छौँ। त्यसको साथसाथै यसको फ्रन्ट लाइनमा यसको सिंहदरबारको मूल गेट, पश्चिमतर्फको जुन मूल गेट छ, त्यो गेटको चाहिँ हामी फेरि चाहिँ त्यसलाई पुरानै स्वरूपमा त्यसको प्रवलीकरण गर्ने काम हामी सुरु गर्दैछौँ। त्यस्तै गरी त्यसको फ्रन्ट साइडको चाहिँ जुन हाम्रो वाटर फाउन्टेन र गार्डनहरू छ, एभिन्यू छ, जुन चाहिँ तपाईँको स्ट्रेट चाहिँ तपाईँको भद्रकालीको सँगको स्ट्रेटमा पर्ने गरेर जुन खालको चाहिँ तपाईँको चाहिँ बगैँचा लगायतको चाहिँ हाम्रो चाहिँ एभिन्यूहरू छ, त्यसलाई हामी पुरानै स्वरूपमा एउटा चाहिँ जुन खालको हाम्रो चाहिँ पुरानो एउटा एउटा राम्रो त्यो आकर्षक खालको त्यो बगैँचा थियो त्यही स्वरूपमा हामी त्यसलाई चाहिँ परिणत गर्नेछौँ। र प्रधानमन्त्री को चाहिँ फ्रन्ट चाहिँ तपाईँको अफिसको हिसाबले इन्ट्री पोइन्ट चाहिँ पश्चिमतर्फबाट चाहिँ लिएर जानेछौँ। त्यो हिसाबले त्यहाँको कामहरू हामीले अगाडि बढाइरहेका छौँ।
जस्तो सिंहदरबार परिसरभित्रको अरू मन्त्रालयहरू अरू भवनहरू र सिंहदरबारभित्र छिर्दाखेरि नै त्यो विभिन्न समाचार माध्यमहरूले टिप्पणी गरे जस्तो थोत्रा गाडी पुराना गाडीहरूको चाङहरू फोहोरहरू छन् नि, यो समग्र चीजलाई सिंहदरबार परिसर आफैमा एउटा सुन्दर स्थल निर्माणको त्यो प्रक्रियातर्फ चाहिँ यहाँहरूको सुझाव कस्तो रहन्छ?
हामी यो सिंहदरबारको समग्र परिसरको बारेमा हामीले चाहिँ के भनेका छौँ, मैले चाहिँ विभिन्न मिटिङहरूमा पनि उठाइराखेका छु कि अब हाम्रो चाहिँ समग्र गुरुजनाको चाहिँ स्पष्ट खाका हामीलाई जरुरी छ। अब हाम्रो 25 मन्त्रालयको कुरा चाहिँ स्पष्ट छ, त्यसै गरेर अरू संरचना हामीलाई के कस्तो चाहिने सङ्घीय स्वरूप अनुसार त्यो कुराको स्पष्ट भइसकेको छ। त्यसैले अब सिंहदरबारको समग्र चाहिँ गुरुजना चाहिँ हाम्रो आवश्यक छ। त्यो गुरुजना तत्काल त्यसलाई चाहिँ रिभिजिट गर्न पर्यो, त्यसलाई अपग्रेड गर्न पर्यो, अहिले भएकोमा चाहिँ अपग्रेड गर्न पर्यो। र हामी त्यो पुरानो चाहिँ बाहिरको आर्किटेक्चर जुन खालको छ त्यो आर्किटेक्चरल चाहिँ स्वरूपलाई पनि डिफाइन गर्न पर्यो। कुनै एउटा बिल्डिङ एउटा मोडेलमा अर्को बिल्डिङ अर्को मोडेलमा दोहोऱ्याउनु हुँदैन। त्यस्तै गरेर हामीलाई चाहिने त्यहाँ ओपन स्पेसहरू पनि पर्याप्त मात्रामा चाहिन्छ, त्यो कहाँनिर राख्ने कसरी गर्ने त्यो पनि हामीले चाहिँ ख्याल गर्नुपर्नेछ। हाम्रो स्टेट हल एकदमै महत्त्वपूर्ण चाहिँ ब्राकेट सहितको चाहिँ संरचना त्यहाँभित्र चाहिँ हामीले अहिलेको पुरानो हाम्रो चाहिँ संसद भवनको जो प्रतिनिधि सभाको भवन थियो त्यो भवनको ग्यालरी बैठकको चाहिँ साइडमा हामीले त्यसरी चाहिँ संरचना त्यहाँनिर बनाउनुपर्छ र ओपन स्पेस चाहिँ राख्नुपर्छ भनेर सोचिराखेको अवस्था हो। मन्त्रालयले एउटा त्यही कुराको रिक्वेस्ट गरिराख्ने स्थिति छ। अरू ठहराहरू के खालका छन् त्यो सबै हामी चाहिँ हटाउनेछौँ, त्यसलाई चाहिँ हाम्रो चाहिँ सिंहदरबारको नजिकै रहेको यही ढङ्गले सिंहदरबारको समग्र परिसरहरूलाई चाहिँ हामीले चाहिँ व्यवस्थित पनि गर्ने, गार्डनिङ पनि गर्ने, एउटा आकर्षक चाहिँ स्थल एउटा वर्किङ इन्भाइरोमेन्ट त्यहाँनिर हुने, त्यहाँ जाँदाखेरि एउटा चाहिँ मान सोच्ने कुराहरूमा चाहिँ एउटा इनोभेसन आउने यस्तो खालको स्थानको रूपमा चाहिँ त्यसलाई परिणत गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने चाहिँ कुराहरू चाहिँ हामीले राखेका छौँ। र चाहिँ सरकारले पनि सोही ढङ्गले चाहिँ आफ्नो कार्यजना अगाडि बढेको मैले बुझेको छु।
श्रोताहरू, आजको अन्तर सम्वादमा हामी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील घेवालीजीसँग सम्वाद गरिरहेका छौँ र सिंहदरबार आजदेखि आज हुने कार्यक्रमहरूको विषयमा पनि हामीले छलफल गर्यौं र प्रान्त तथा मन्त्री परिषद कार्यालय रहेको सिंहदरबारको पूर्व उत्तर र दक्षिणी भागको प्रबलीकरण सम्पन्न भएर आज त्यहाँ प्रधानमन्त्री कार्यालय त्यहाँ सर्ने कुराको सन्दर्भमा कुरा गर्यौं। अलिकति अब सिंहदरबार भन्दा बाहिर निस्क्यौं, समग्रमा हाम्रो पुनर्निर्माणको काम चाहिँ कति सम्पन्न भइसक्यो अहिलेसम्म?
हाम्रो समग्र लागुराईहरूको संख्या 8,6,818 जना लागुराईहरू हो, भूकम्प पीड़ितहरू हो। त्यसमध्येमा हामीलाई अहिलेसम्म हाम्रो करिब चाहिँ पहिलो किस्ता अनुदान सम्झौता गर्ने संख्या चाहिँ 7,92,282 जनाले अनुदान सम्झौता गर्नुभएको र पहिलो किस्ता लिइसक्नुभएको अवस्था हो। त्यसमध्येमा चाहिँ अहिलेसम्म निर्माण कार्य सुरु भइसकेका घरहरू 7,27,079 जना छन्, अर्थात् यो भनेको करिब चाहिँ 91% बराबरको चाहिँ जनताहरूले लाभदायकहरूले घर निर्माणको काम चाहिँ सुरु भइसक्नु भएको छ, अर्थात् हामी करिब 91% प्रगतिको अवस्थामा पुग्न लागेका छौँ। त्यस्तै गरी हाम्रो चाहिँ तेस्रो किस्ता नै लिने चाहिँ संख्या भनेको 79,29,299 जनाले तेस्रो किस्ता रकम लिएर चाहिँ त्यो कामै सम्पन्न गरेको अवस्था भएको छ। त्यस्तै गरी हाम्रो थुप्रै चाहिँ जोखिमयुक्त बस्तीमा रहेका घर परिवारहरू 4,720 जनालाई चाहिँ हामीले चाहिँ जोखिमयुक्त बस्तीबाट चाहिँ सुरक्षित बस्तीमा सार्ने काम चाहिँ हामीले चाहिँ करिब सम्पन्न गर्ने अवस्थामा पुगेका छौँ। हाम्रा चाहिँ करिब 12,284 जना चाहिँ भूमिहीन लागुराईहरू हुनुहुन्थ्यो, चाहिँ जग्गा जमिनहरू नभएको आफ्नो उहाँहरूलाई कतिपयहरूलाई चाहिँ लालबुजा पुर्याउने र कतिपयलाई पहिले बसेकै चाहिँ स्थानमा वा चाहिँ अन्यत्र स्थानमा चाहिँ उपयुक्त स्थानमा स्थानीय तले र जिल्लाको पुनर्वास समन्वय समितिले गरेको निर्णय अनुसार हामीले चाहिँ स्थानान्तरण गर्ने र घर बन्ने कुराको सुनिश्चित गरेका छौँ। 415 चाहिँ सरकारी भवनहरू चाहिँ मध्येमा 85% भवनहरू सम्पन्न भएका छन्। 7,553 विद्यालयहरू यो धेरै महत्वपूर्ण चाहिँ विद्यालयहरूको पुनर्निर्माणको काम सम्पन्न भएको छ। करिब 81% हाम्रो 6,000 बढी संख्याका विद्यालयहरूको काम चाहिँ हामीले सम्पन्न गरेको अवस्था छ। त्यस्तै गरी स्वास्थ्य संस्थाहरूमा 1,197 मध्येमा 58% काम चाहिँ सम्पन्न भएको छ। 920 सम्पदाहरूमध्ये 61% सम्पदाहरू चाहिँ हामीले सम्पन्न गरेका छौँ। 216 सुरक्षा निकायका भवनहरूमध्ये 96% बराबरको सम्पन्न भएको छ। यो परिणामको हिसाबले चाहिँ क्वान्टिटेटिभ हिसाबले चाहिँ यो अवस्था देखिन्छ, तर यसको साथसाथै हामीमा एउटा ठुलो गुणात्मक परिवर्तन चाहिँ आएको छ। आज सबै चाहिँ यो जति घरहरू बनेको छ यो सरकारले चाहिँ प्राधिकरणले चाहिँ सहयोग गरे जनतालाई, प्राविधिक सहयोग दियो इन्जिनियरहरूलाई गाउँ गाउँमा खटाएर मन्त्री कर्मीहरू परिचालन गरेर चाहिँ प्राविधिक सहयोग दियो तर त्यसको साथसाथै 3 लाख रुपियाँ चाहिँ अनुदान सहयोग उपलब्ध गरायो तर त्यतिले मात्रै चाहिँ जनताहरूले चाहिँ पुगेन कतिले थप पैसा लगानी गरेर चाहिँ काम गर्नुभयो र जनताहरूमा एउटा ठुलो चाहिँ आत्मविश्वास चाहिँ पैदा भएको छ हामी सक्छौँ त्यत्रो भूकम्पबाट चाहिँ अत्यन्त क्षतिग्रस्त भएको मुलुक एउटा दर्दमा चाहिँ बसेको मुलुक जनताहरू चाहिँ आज त्यहाँबाट माथि उठेर उहाँहरूले चाहिँ एउटा चाहिँ आत्मविश्वासका साथ चाहिँ एउटा चाहिँ सुरक्षित घर बनाउन सक्नुभएको छ कति कुसको छानामा चाहिँ बसेका घरहरू खरको छानामा चाहिँ बसेका घरहरू आज चाहिँ जस्ता पाताले चाहिँ बनेका अवस्था छन् र यो चाहिँ एउटा ठुलो परिवर्तन एउटा डिग्निटी एउटा चाहिँ आत्मसम्मान आत्म गौरवको अनुभव जनताहरूको बीचमा चाहिँ आएको छ मलाई लाग्छ यो एउटा ठुलो चाहिँ विकास र समृद्धिको दिशामा एउटा ठुलो पाइला हो भन्ने म चाहन्छु
जस्तो व्यक्तिगत घरहरू निर्माणका क्रमको कुरा प्रतिशतमा पनि धेरै भन्नुभयो त्यो सँगसँगै यो पुरातात्विक ऐतिहासिक स्थलहरूको त्यसको निर्माणको क्रम जस्तै भनौँ न अघि हामी रानी पोखरीको छुच्छ कुरा उठाइरहेथ्यौं धरहराथ काठमाडौँ त्यस्तो खालको ऐतिहासिक र पुरातात्विक भवनहरूको निर्माणको क्रम चाहिँ कति भयो
यो पनि हाम्रो अहिले 920 प्राकृतिक सम्पदाहरूमध्येमा हामीले चाहिँ अहिलेसम्म चाहिँ 470 जति प्राकृतिक सम्पदाहरू चाहिँ हामी सम्पन्न नै गरिसकेको अवस्था छ र अरू चाहिँ करिब करिब चाहिँ 300 जति चाहिँ पुनर्को क्रममा छन् यो भन्नुको एउटा चाहिँ धेरै महत्वपूर्ण सम्पदाहरू चाहिँ सम्पन्न भएका छन् रानी पोखरी सम्पन्न भएको छ धरहराको चाहिँ 21 पला सम्पन्न भएको छ 22 पलाको धरान हुँदैछ हामी यही फागुन महिनाभित्रमा धरहराको पुनर्को काम पनि सम्पन्न गरेर चैत्र महिनाभित्रमा धरहराको टावरको चाहिँ हामी चाहिँ उद्घाटन गर्न सकिन्छ होला पहिलो दोस्रो हप्तामा भनेर चाहिँ त्यो लक्ष्यका साथ कामहरू अगाडि बढाइराखेका छौँ हाम्रा काष्ठ मण्डप यही वैशाख 12 गतिभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइराखेका छ बसन्तपुरको दरबार क्षेत्र पनि पुरानै स्वरूपमा चाहिँ फर्किने स्थिति भएको छ पाटन दरबार क्षेत्र चाहिँ पुरानै शैलीमा फर्केको अवस्था छ भक्तपुर दरबार क्षेत्र त्यस्तै गरेर फर्केको अवस्था छ केही सम्पदाहरू मात्रै चाहिँ त्यहाँ चाहिँ पुनर्को काम भइराखेको स्थिति छ हाम्रा चाहिँ विश्व सम्पदा क्षेत्रहरूले चाहिँ एउटा गतिका साथ चाहिँ पुनर्को कामहरू भइराखेका छ यो यसले चाहिँ हाम्रो चाहिँ वास्तवमा सम्पदाहरूको पुनर्निर्माण हामी एकैचोटि चाहिँ हात हालेर सम्पन्न गर्न सक्दैनौँ जस्तो बसन्तपुरको चाहिँ दरबारको पुनर्निर्माणलाई चाहिँ करिब करिब 5 वर्ष लाग्ने ढङ्गले चाहिँ काम अगाडि बढेको स्थिति छ त्यसले गर्दाखेरि चाहिँ यो सम्पन्नता हुँदाखेरि चाहिँ एउटा सम्पदा सम्पन्न भयो भन्छौँ तर वास्तवमा त्यसलाई चाहिँ हाम्रो गहन ढङ्गले काम गर्न पनि कलाकृतिलाई संरक्षण गरेर काम गर्नुपर्ने हुने भएको हुनाले केही समय लागेको अवस्था अवश्य पनि हो तर यो जुन अहिलेको गति पछिल्लो चरणमा चाहिँ एउटा द्रुत गतिमा काम भएको छ यसले हाम्रा सांस्कृतिक सम्पदाहरूलाई चाहिँ त्यसलाई पुनर्जीवन पाएका छन् र त्यसको साथसाथै यो चाहिँ ट्यान्जिबल मात्रै होइन इन्ट्यान्जिबल पनि यसको चाहिँ हाम्रो चाहिँ जुन रीतिरिवाज संस्कृति पर्व चाड यो सबै कुराहरूलाई चाहिँ त्यसलाई निरन्तरता दिँदै नेपाली समुदायहरूले स्थानीय जनसमुदायहरूले चाहिँ त्यसलाई चाहिँ अगाडि बढाउनु भएको अवस्था त्यसले गर्दा हाम्रो सांस्कृतिक चाहिँ एउटा धरोहरहरू बस्ने स्थिति त्यसलाई संरक्षण हुने स्थिति चाहिँ
अघि सुरुमा 3 बेसिक कुरा भन्नुभएको थियो 3 आधारभूत कुरा जस्तो त्यसको स्ट्रक्चर स्वरूप निर्माण त्यो स्वरूपलाई जस्ताको तस्तै राख्ने कुरा त्यहाँको कलाकृति र बुट्टाहरूको कुरा र त्यहाँ काम गर्ने वातावरणको कुरा कार्यस्थलको वातावरणको कुरा यी सबै ठाउँमा तपाईँको यो 3 प्रिन्सिपल लागू भएको छ
एकदमै सबै ठाउँमा लागू भएको छ जस्तो सिमलाबाटै केसमा भन्ने भने मैले भने कार्यकक्ष र वर्किङ इन्भाइरोमेन्टको कुरा गरेँ अब हामी चाहिँ बसन्तपुरको दरबार क्षेत्रमा चाहिँ हाम्रा मन्दिरको कुरा गर्यौँ भने चाहिँ त्यो मन्दिरमा पुरानो चाहिँ हिसाबको कलाकृतिलाई जस्ताको तस्तै राखेका छौँ त्यसलाई अब चाहिँ भूकम्पबाट नढल्ने परिस्थितिले बनाएका छौँ त्यसको स्ट्रक्चर सेफ्टी चाहिँ गरेका छौँ तर पुरानै चाहिँ निर्माण सामग्री काठले प्रयोग गरेर चाहिँ हामीले चाहिँ त्यस्तो बनाएका छौँ भने त्यहाँ चाहिँ सांस्कृतिक चाडपर्वहरू गर्नका लागि जुन चाहिँ छ त्यसलाई चाहिँ अलिकति चाहिँ त्यसलाई चाहिँ सुधार गरेर जस्तो मन्दिर बनाउँदाखेरि मन्दिर मात्रै संरक्षण गरेका छैनौँ स्ट्रक्चर सेफ्टी र चाहिँ मन्दिरको कलाकृति मात्रै संरक्षण गरेका छैनौँ त्यसको वरिपरिको परिसरलाई चाहिँ हिजोको स्वरूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ फेरि व्यवस्थित गरेका छौँ जसले गर्दा मन्दिरमा चाहिँ जनताको एउटा आस्थाको हिसाबले त्यहाँ जाने अनि त्यसपछि गएर आफ्नो सांस्कृतिक पर्व लगायतका कुराहरूमा चाहिँ मनाउने यो सबै कुराहरूलाई चाहिँ सहज हुने ढङ्गले चाहिँ त्यसको व्यवस्थापन मिलाएका छ अर्थात् त्यहाँ चाहिँ जीवन चाहिँ जीवन्तता चाहिँ त्यहीँ जोडिएर जाने खालको अवस्था चाहिँ हामीले सिर्जना गरेका छौँ यो सबै चाहिँ मठ मन्दिर हाम्रा गुम्बा चाहिँ अनि अरू सम्पदाहरूमा चाहिँ त्यो खालको सिद्धान्तलाई लिएर चाहिँ हामीले चाहिँ त्यसलाई अनुसरण गरेर अगाडि बढेका छौँ
ज्ञवाली सर म अन्तमा छु एउटा भावनात्मक प्रश्न सोधेर टुङ्ग्याउँछु यो जुन भवनहरू बने यो निर्माणहरू भयो यो सबै कुरा भयो यहाँले प्रतिशतमा पनि भन्नुभयो संख्यामा पनि भन्नुभयो र बिहानको संवादमा सुखद सन्देश पनि प्रवाह गर्यौं यो निर्माणको लागि निर्माण त भयो त्यसको पछाडिपट्टि नेपालीहरूको सिप नेपालीहरूको सामर्थ्य नेपालीहरूले केही गर्न सक्छन् भन्ने कुराको के सन्देश लुकेको अनुभव गर्नुभएको छ
यो वास्तवमा हामीले बेला बेलामा चाहिँ यहाँले एकदमै महत्वपूर्ण कुरा गर्नुभयो, कहिले काहीँ हामी नकारात्मक चाहिँ सोच पनि आउने गर्छ हुँदैन भन्ने पनि भन्छौँ हाम्रो चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा रहनुभएका नेपालीहरूको बीचबाट। तर एउटा चाहिँ धेरै महत्वपूर्ण मलाई चाहिँ भित्रदेखिको राष्ट्र विश्वास चाहिँ के हो भने हामी नेपालीमा त्यो क्षमता छ, हामी गर्न सक्छौँ, चाहे त्यो घरको कुरा गरौँ, चाहे त्यो विद्यालय निर्माणको हाम्रो विद्यालय व्यवस्थापन समितिले गरेको कुरा गरौँ, चाहे त्यो सम्पदाहरूको पुनर्निर्माणको कुरा गरौँ, स्थानीय समुदायको त्यहाँ सम्बन्धको कुरा गरौँ। वास्तवमा नेपालीहरूमा बेजोड एक चाहिँ क्षमता छ हाम्रो बीचमा, हाम्रो युवाहरूको बीचमा, हाम्रो पाकाहरूकोमा चाहिँ भएको अनुभवको चाहिँ खारिएको अवस्था वास्तवमा धेरै बेजोड छ। मात्र कुरा के छ भनेदेखि त्यसलाई राम्रोसँग संयोजन गर्ने, त्यो आत्मविश्वासलाई पुनः जागृत गराउने र त्यसमा चाहिँ सरकारको तर्फबाट अत्यन्त पारदर्शी ढङ्गले चाहिँ काम गर्ने र जनतासँग एकाकार भएर काम गरेर जाने, यो कुरा गर्न सकेको अवस्थामा नेपालको विकास समृद्धि सम्भव छ र हामी नयाँ युगमा प्रवेश गर्न चाहिँ हामीसँग क्षमता छ भन्ने कुराको मलाई चाहिँ सम्पूर्ण रूपमा अनुभूति भएको छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद यो समय र संवादका लागि।
यहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो चाहिँ भनाइ र भावना जनताको बीचमा सम्प्रेषण गर्ने मौका दिनुभएको।
हस्, धन्यवाद। यहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ग्यावाली, उहाँसँग आज हामीले पुनर्निर्माणको सन्दर्भलाई जोडेर संवाद र छलफल गर्यौं र आजै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय रहेको सिंहदरबारको पूर्व उत्तर र दक्षिण भागको प्रबलीकरण सम्पन्न भइसकेको अवस्थामा आज त्यसको उद्घाटनको कार्यक्रम पनि रहेको छ, त्यो सन्दर्भसँग जोडिएर समग्र पुननिर्माणको विषयमा हामीले संवाद र छलफल गर्यौं। आजको लागि अन्तर्संवाद यति। हामी हरेक दिन बिहान 6:30 बजे अन्तर्संवाद प्रस्तुत गर्छौं, विभिन्न सरकारवाला व्यक्ति र व्यक्तित्वहरूसँग बसेर सरकारका विभिन्न घटनाक्रमहरूमाथि विषय सन्दर्भहरूमाथि व्याख्या र विश्लेषण गर्ने गर्छौं। आजको समय सकिएको छ। मेरा प्राविधिक मित्र सुरेन्द्र पौडेल र म नवराज लम्साल विदा माग्छौं। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।